रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मिना गुरुङको प्राविधिक मित्र सुजनसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्र सँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ भने आजको कार्यक्रम हामीले मनाङ जिल्लाको सेरोफेरोमा रहेर तयार पारेका छौँ। आदिवासी जनजाति समुदाय र वातावरण बीच नजिक र विशिष्ट सम्बन्ध छ। आदिवासी जनजातिको परम्परागत पद्धतिहरू, संस्कृति र प्रणालीहरूको प्रयोगले प्रकृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ। यसै सन्दर्भमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद मनाङका अध्यक्ष एवं साइनो परियोजनाका स्रोत व्यक्ति सिंहबहादुर गुरुङसँग प्रकृति संरक्षणको लागि आदिवासी जनजातिको भूमिका र योगदान बारे केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी।
अध्यक्षजी, कार्यक्रममा तपाईँलाई स्वागत छ।
हजुर, नमस्ते, धन्यवाद।
आदिवासी जनजातिको परम्परागत ज्ञान, शिव र अनुभवले चाहिँ हाम्रो वरिपरिको प्रकृति संरक्षणमा चाहिँ कस्तो भूमिका खेल्छ नि?
हामी चाहिँ आदिवासी जनजातिहरू मुख्य रूपमा चाहिँ यो भन जङ्गलसँगै एउटा सम्बन्धित रहेर आफ्नो जीविकोपार्जन गरिरहेका छौँ। विशेष गरी पहिलेदेखि नै हामीले त्यो वन जङ्गलका छेउछाउमा बस्ने हामी आदिवासीहरूको प्रायः जसो बस्तीहरू चाहिँ वन जङ्गल छेउ अथवा खेती किसान गर्ने र ती प्राकृतिक स्रोत साधनहरूको सदुपयोग गरेर नै आफ्नो जीविकोपार्जन गरिरहेको पाएका छौँ। र यसरी नै प्राकृतिक स्रोत साधनहरू र अब त्योले प्रयोग गरेर नै हामीले आफ्नो जनजातिहरूको बढी मात्रामा आफ्नो जीविकोपार्जन गरेको देखिरहेका छौँ। र विशेष गरी जुन एउटा अहिले चाहिँ जलवायु परिवर्तनले गर्दाखेरि यो आदिवासी जनजातिहरूलाई पनि धेरै समस्याहरू आइपरेका छन्। त्यहाँ चाहिँ अब सरकारी नीतिको कारण तिनीहरूले गर्दाखेरि बढी असर पारिरहेको छ। र अहिले चाहिँ यो हाम्रो हिमाली बढी मात्रामा आदिवासी जनजातिहरू पहाडी र हिमाली भेगमा र विभिन्न त्यो ठाउँहरूमा त्यही जीविकोपार्जन गर्ने र प्रायः विषयले गर्दाखेरि यो हामी चाहिँ त्यही हाम्रो आश्रित बनेको चाहिँ वन जङ्गल र खेतीपाती तिनीहरूमै आश्रित देखिएको छ। अरू चाहिँ त्यसै थिए
आदिवासी जनजातिको जुन हाम्रो परम्परागत सिप छ नि, यो सिपलाई चाहिँ स्थानीय विकासको प्रक्रियामा चाहिँ कसरी समावेश गर्न सक्छौँ हामीले?
विशेष गरी आदिवासी जनजातिहरूको सिपहरू चाहिँ अब त्यहाँको प्राकृतिक स्रोत आधार नै प्रयोग गरेर आफ्नो यहाँ सिपहरू प्रयोग गरेको देख्न, जस्तै विभिन्न किसिमका प्राकृतिक स्रोतहरू प्रयोग त्यहाँकै साधनहरू प्रयोग गरेर गर्छ, जस्तै हामीले सिपहरू उनीहरूले केही स्थानमा जस्तै प्राप्त साधनहरू प्रयोगहरू जस्तै राडीपाखी भन्ने भयो होइन, पहिलेदेखि नै राडीपाखी भनेर प्रयोग गरिरहने, अनि पछि जङ्गलमा पाइने चोया अब चोयाहरूबाट विभिन्न किसिमका डोगा नाम्ल जस्तै अब ढुवानीका साधनहरूको बनाउने, खेत जुङ्गालाई हालु अब जङ्गलबाट पाउने काठहरू प्रयोग गरेर हालु बनाउने, त्यस्ता सिपहरू हामीसँग थुप्रै छन् है। त्यसरी नै सांस्कृतिक रूपमा हेर्दाखेरि हाम्रा विभिन्न किसिमका संस्कृतिहरू छन्, ती संस्कृतिहरूमा पनि अब विशेष रूपले हामीले प्रकृतिसँगै जोडिएको देखिन्छ हाम्रो आदिवासीको चुनाहरू, जस्तै अब त्यहाँ चाहिँ वन जङ्गललाई कसरी संरक्षण गर्ने, वन जङ्गल एउटा ज्ञान हो नि त, वन जङ्गलको प्रयोग सँगसँगै त्यसलाई कसरी अब संरक्षण गर्ने भन्ने कुरा पहिलेदेखि त्यो संरक्षण हाम्रो जनजातिहरूले संरक्षण गरेर त्यो जङ्गल रह्यो र पानीको मुहानाहरू संरक्षण गर्ने, र जस्तै हामीले आफ्नो कला र संस्कृतिहरूलाई कसरी संरक्षण गर्ने त्यो बारे चाहिँ अहिले हामीले जनजातिहरूले संरक्षण गरेर अहिले जिउँदो छन् कुनै ठाउँमा, र कुनै ठाउँमा चाहिँ अब लोप पनि भइसकेको छ, र जस्तै अहिलेको जुन ज्ञान र सिपलाई संरक्षण गर्नलाई हामीले तिनीहरूलाई अब यहाँको पहिलेका पुराना चिजहरू आदिवासीहरूसँगै छलफल गरेर तिनीहरूलाई यो ज्ञान र सिप चाहिँ प्रयोग गर्न सकिन्छ जस्तो लाग्छ।
मनाउँ त आफैमा पनि प्राकृतिक स्रोत र साधनले चाहिँ सम्पन्न छ नि त होइन, माल नदी र ताल तलैयाको चाहिँ आफ्नै अस्तित्व र पहिचान पनि छ, यसको संरक्षण र प्रबन्धनको लागि चाहिँ सरकार निकायले चाहिँ के गर्नुपर्छ जस्तो तपाईँलाई लाग्छ?
सबभन्दा त अब हामीले त्यहाँको स्थानीयवासीहरूसँग आदिवासी जनजातिहरू भनेर स्थानीयवासीहरूसँग छलफल गर्यो भने तिनीहरूले त्यो पौराणिक रूपमा कसरी संरक्षण गरेको छ त तिनीहरूलाई पनि हामीले लिनुपर्छ, र परम्परादेखि नै अब उनीहरूले चाहिँ जम्बन जङ्गललाई संरक्षण गर्नलाई के गर्नुपर्छ त तिनीहरूले त्यो अब जस्तै उनीहरू बचाउने बचाएको त उनीहरूले नै हो नि आदिवासीहरूले नै अहिलेसम्म, जस्तै अब अहिले जुन एउटा जलवायु परिवर्तनको कारणले गर्दाखेरि तिनीहरूलाई झन् अझै संरक्षण गर्नलाई चाहिँ स्थानीय तहले त्यो वैकल्पिक ऊर्जाहरूको व्यवस्थापन गरेर वन जङ्गल र पानीहरू संरक्षण गर्नलाई जस्तै विभिन्न किसिमको ज्ञानहरू दिएर सकेसम्म चाहिँ हामीले चाहिँ अहिलेको जुन जङ्गल फलानीलाई कम गर्ने राज्यले चाहिँ अब तिनीहरूले आफ्नै तरिकाले कसरी छ पौराणिक तरिकाले अब जस्तै पहिले आदिवासीहरूले कसरी प्रयोग गरिरहेको छ त्यसले चाहिँ उनीहरूलाई चाहिँ अधिकार दिएर उनीहरूलाई कसरी संरक्षण गर्ने पर्छ भन्ने त्यो ध्यान दियो भने त्यसलाई संरक्षण गर्न सकिन्छ। र एउटा कुरा चाहिँ जस्तै अहिले चाहिँ राज्यले हरेक कुरामा हास्य गरेर जस्तै मनाङको विषयमा बस्नु भन्नु भन्दाखेरि अहिले विभिन्न किसिमको हाइड्रो पावरहरू आइरहेको छ, ती हाइड्रो पावरहरूले हाइड्रो पावर भयो सडक भयो विकास निर्माणका कार्यहरू आएर छ तिनीहरूलाई चाहिँ पनि अब सकेसम्म वन जङ्गल अब संरक्षण गर्ने विकास सँगसँगै विनाश पनि आउँछ, तर त्यो विनाशलाई कसरी कम गर्ने त्यसबारे चाहिँ अब तिनीहरूसँग अब सर्वसल्लाह गरेर अब कसरी गर्दाखेरि अब उचित होला र तिनीहरूलाई कसरी न्यूनगत के अरे जङ्गलहरू जस्तै बोट बिरुवालाई कसरी अब न्यून रूपले चाहिँ प्रयोग गरेर निर्माणहरू गर्न सकिन्छ त्यसबारे चाहिँ अलिकति स्थानीयसँग छलफल गरेर गऱ्यो भने त्यो अलिकति कम हुन्छ कि जस्तो लाग्छ।
यो हाम्रो स्थानीय ज्ञान र सिप छ नि, त्यसको प्रयोग गरेर प्रकृति संरक्षण र जैविक विविधता जोगाउन जे अब आदिवासीले धेरै काम गरेको चाहिँ यहाँले पनि भन्नुभयो नि त होइन, अब नेफिनको पनि अध्यक्ष हुनुहुन्छ नि है, तपाईँको संस्थाले चाहिँ त्यस्तो कार्यक्रमहरू चाहिँ के गर्नुभएको छ र आउने दिनमा चाहिँ के गर्नुपर्छ जस्तो यहाँलाई लाग्छ?
सबभन्दा पहिले हामीले अहिले चाहिँ जलवायु परिवर्तनको विषयमा गर्दाखेरि जलवायु परिवर्तन भइरहेछ त्यसलाई चाहिँ न्यूनीकरण जस्तै अब वन जङ्गल संरक्षणको लागि हामीले चाहिँ अहिले तत्कालै अब प्रकृतिसँग साइनो भन्ने एउटा कार्यक्रम राखेको छ, संस्कृति र प्रकृति बिचको साइनो भन्ने एउटा कार्यक्रम अन्तर्गत नेफीले चाहिँ अब हामीले हाम्रो माग अनुसार वन जङ्गलको अब कम उपयोग गर्नको लागि वैकल्पिक ऊर्जा जस्तै वैकल्पिक प्रयोग गर्नलाई हामीले चाहिँ अब सुधारेको चुलो एउटा है सुधारेको चुलो भयो, अब इन्डक्सन चुलोहरूको चाहिँ अब जुन जुन ठाउँमा हामीले कार्यक्रम राखेको छ त्यसलाई चाहिँ त्यो गाउँलाई त्यहाँको स्थानीयलाई वितरण गर्ने कार्यक्रम राखेको छ। त्यसरी नै प्राकृतिक स्रोत साधनको प्रयोग गरेर अब स्थानीय स्रोत साधनहरू प्रयोग गरेर अब हाम्रो परम्परागत शिव र ज्ञानलाई चाहिँ अब संरक्षण गर्न लागि हामीले यो आदिवासी जनजाति महासङ्घ नेफिनले चाहिँ एउटा कार्यक्रमहरू जस्तै अब तालिमहरू जस्तै त्यहाँको प्राकृतिक स्रोत साधनहरू प्रयोग गरेर जस्तै थान्चोक तामे गाउँपालिका अन्तर्गत वार्ड नम्बर 1 र 2 चाहिँ राडी पाखी बनाएर हाम्रो परम्परागत शिवहरूलाई चाहिँ उनीहरूलाई राडी दोहा बनाएको लागि तालिम गोप्यता भए तालिम दिइरहेको छ। अहिले चाहिँ एउटा कार्यक्रम चाहिँ खाँगसार मनाङको नेसन गाउँपालिका अन्तर्गत वार्ड नम्बर 9 पर्ने खाँगसार गाउँमा चाहिँ त्यहाँ पनि एउटा सकेसम्म त्यहाँको प्राकृतिक स्रोत साधनलाई प्रयोग गर्ने र स्थानीय ज्ञान शिवलाई चाहिँ नहराउनको लागि त्यहाँ चाहिँ सकेसम्म त्यहाँको पनि अब ज्ञान पाखीहरू त्यहाँ पहिलेदेखि पुरा परम्पराबाट के छ त्यहाँको चाहिँ त्यहाँ कलेक्सन गरेर त्यहाँको ज्ञान शिवहरू के छ स्थानीयसँग सरसल्लाह गरेर लोप हुन लागिरहेका त्यस ज्ञान शिवलाई चाहिँ कसरी उजागर गर्ने कसरी अब त्यसलाई चाहिँ बिउजाउने त्यहाँको स्थानीयवासीसँग सरसल्लाह गरेर तालिम राख्ने त्यहाँ हुने व्यवस्था गरेका छौँ। र यसरी नै तालमा पनि अब त्यहाँको यहाँको प्रचुर मात्रा पाउने अब पुराना शिवहरू ज्ञान प्राकृतिक स्रोतहरू जस्तै नियालो भयो नियालो हामी यहाँ प्रशस्त माता छन् नियालोबाट भुन्ने पहिलेको परम्परागत अब शिवहरू के छ जस्तै नियालोबाट भुन्ने चिनाहरू जस्तै डोको नाम्ला अथवा त्यहाँबाट त्यसबाट के अरू के साधनहरू बनाउन सकिन्छ र त्यहाँ भन्ने बारेमा हामी छलफल गरिरहेका छौँ र त्यही अनुसार चाहिँ थान्चोकमा चाहिँ तालिम सुरु भइसकेको छ त्यहाँ चाहिँ अब राडी पाखीको तालिम सुरु भइसक्यो भने ताल र खाँगसारमा चाहिँ अब यिनीहरूसँग स्थानीय सरसल्लाह भइरहेछ सकेसम्म तिनीहरूले चाहिँ आफ्नो त्यहाँको ज्ञान शिवको आधारित रूपमा आधारित गरेर त्यो ज्ञानलाई बजाउनको लागि हामीले चाहिँ त्यो तालिमहरू सञ्चालन गर्ने
स्रोत व्यक्ति पनि हुनुहुन्छ होइन र यो कार्यक्रम मार्फत अब कति धेरै कामहरू पनि गर्नुभएको रहेछ नि यहाँहरूले है विभिन्न तालिमहरू पनि र यो तालिमहरू चाहिँ कतिको प्रभावकारी चाहिँ यहाँले देख्नु भएको छ र स्थानीय चाहिँ कतिको खुसी छन् नि
त्यो चाहिँ एकदम प्रभाव देखियो हामीले अब उदाहरण दुईपटक हामीले चाहिँ अब त्यहाँको स्थानीय व्यक्तिहरू दुईजनालाई हामीले चाहिँ अब भिजिटमा भयो अब कार्यक्रममा गोष्ठीहरू भयो त्यसमा चाहिँ हामीले जस्तै पोखरामा लगेर गोष्ठी पनि तिनीहरूलाई आफ्नो के अरे चेतनामूलक कार्यक्रमहरू तिनीहरू राखेर उनीहरूलाई तालिम पनि दियो त अहिलेको हेर्दाखेरि तिनीहरूको यहाँका स्थानीयवासी जस्तै हामीले अहिले सानो कार्यक्रम अन्त गरेर जुन अहिले हामीले छनौट गरेका 4 भन्नु पऱ्यो हामीले खास गरी अब तामेको चाहिँ 1 र 2 चाहिँ उयो र 2 र तालको 1 मनक मासोको 1 र खाङमा नेसाङको खाङसार गाउँमा छनौट गरेको छ तिनीहरू एकदम खुसी छन् ल तपाईँहरूले यसरी कार्यक्रम लाग्नुभयो अब जस्तै हामीले अब वन विनाशलाई अलिकति कम गर्न सकिन्छ भनेर खाङसारमा जस्तै अब इन्डक्सन चुलो भयो थान्चोकमा चाहिँ सुधारिएको चुलो र तालमा पनि इन्डक्सन चुलो वितरण गर्ने जुन एउटा त्यो भयो भने अब पाटो चाहिँ अब हामीले चाहिँ सिमुलक तालिमहरू पनि दिने भनेपछि त्यहाँका जनताहरू चाहिँ स्थानीयवासीहरू चाहिँ एकदम खुसी छन् र यसरी कार्यक्रमलाई हामी सबैसँगै स्वागत गर्छौँ भनेर उहाँहरूले भन्नुभयो हामीलाई।
यो तपाईँले कति धेरै कार्यक्रमहरू गराउनु भएको छ त्यहाँ होइन अब त्यहाँको तपाईँले यसरी कार्यक्रम गरिराख्दाखेरि चाहिँ स्थानीय तहले अब प्रदेश पनि छ अब सङ्घ सरकार पनि छ नि त हामीसँग है र निकाय पनि त्यो ठाउँमा छ समन्वय सहकार्य चाहिँ कस्तो पाउनुभएको छ र उहाँहरूको विचारमा चाहिँ प्रकृतिको विनाश रोक्दै यस्तो खालके कार्यक्रम गर्दा चाहिँ कतिको सहयोग गर्छन् नि?
हामीले सबै कुरा चाहिँ स्थानीय तहसँग सहकार्य गरेर नै गरेका छौँ र हामीले चाहिँ उहाँहरूलाई पनि जस्तै हरेक ठाउँमा चाहिँ स्थानीय तहका पदाधिकारीहरू राखेर नै उहाँहरूसँग छलफल गरेर नै ल वडा अध्यक्ष हो है अब जस्तै गाउँपालिका अध्यक्षलाई समेत राखेर हामीले यसो कार्यक्रमहरू राखेका छौँ तपाईँहरूले अब सहयोग गर्नुपर्छ भनेर राख्दाखेरि उहाँहरूले नै एकदम खुसी हुनुभएको छ र जस्तै हामीले देखिनबाट प्राप्त आर्थिक बदमा चुनिक सामग्रीहरू अब नपुगो त्यहाँ सामग्रीहरू जस्तै अहिले जुन हामीले वितरण गरेका सब चिजहरू छन् सामानहरू छन् तिनीहरूबाट पनि आर्थिकले अलि नपुग भयो भने गाउँपालिकाले सहयोग गर्नुपर्छ है भन्दाखेरि उहाँहरूले अब ठिक छ हामी अब तपाईँ यसमा चाहिँ नपुग चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौँ हामी सब पूर्ण रूपले अब सपोर्ट गर्छौँ भनेर उहाँहरूले चाहिँ वचनबद्ध पनि दिनुभएको छ र हामी चाहिँ जाँदाखेरि हरेक कार्यक्रममा चाहिँ हामीले स्थानीय तहका प्रतिनिधिहरूलाई पनि सहकार्यहरू गरेर नै कामहरू गरिरहेका छौँ।
र नेफिन मनाङले चाहिँ भावी दिनमा अब अरू के कार्यक्रम सञ्चालन गर्ने योजना चाहिँ बनाउनु भएको छ नि?
सबभन्दा मनाङको अब समस्याहरू भनेको चाहिँ अब जलवायु परिवर्तन मेन चाहिँ अब त्यहाँ चाहिँ अब 78 मनाङको अब थुरी बस्तीहरूलाई चाहिँ एउटा जलवायु परिवर्तनको कारणले गर्दाखेरि र जलवायु त्यसले गर्दाखेरि थुप्रै गाउँहरू डुबान अथवा बगाउने क्षति पुऱ्याएको क्षतिहरूलाई न्यूनीकरण गर्नलाई अब जुन जस्तै धनको त क्षति भयो मानिसको क्षति कम गर्नलाई चाहिँ हामीले चाहिँ सकेसम्म त्यो अब त्यही बाढी पहिरो ठाउँहरू मर्स्याङ नदीको किनारमा चाहिँ अब जस्तै बस्तीहरूमा चाहिँ त्यो नदी किनारमा रहेको बस्तीहरूलाई कमसे कम चाहिँ क्षति नहोस् भन्नको लागि हामीले चाहिँ अर्ली के अरे सूचना प्रणाली तत्काल सूचना प्रणालीहरू राखेर यहाँहरूको क्षति न्यूनीकरण गर्ने र साथसाथै त्यहाँका स्थानीय वासीहरूको जीविकोपार्जनलाई चाहिँ अब कसरी राम्रो माथि पुर्याउन सकिन्छ यसबारे पनि हामी ध्यान दिनेछौँ र केन्द्रसँग पनि यही सल्लाहहरू गरेर छलफल गरेर काम गर्दैछौँ।
हस् त, व्यस्त समयको बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
ल, हजुरलाई पनि धेरै धन्यवाद।
सुन्नुभयो नेफिन मनाङका अध्यक्ष सिंहबहादुर गुरुङसँगको कुराकानी। तपाईँ अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। यो कार्यक्रम रेडियो मर्स्याङ 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। आदिवासी जनजातिहरू आफ्नो थाकथलो व्यवस्थापनमा आफै खटिएको हामी पाउँछौँ। आफ्नो परम्परागत ज्ञान सिपको माध्यमबाट गाउँको रीतिथिति व्यवस्थापनका साथै प्रकृति संरक्षण र जैविक विविधता संरक्षण र उपयोग पनि गर्दै आएका छन्। हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङमा पनि प्रत्येक गाउँको रीतिथितिलाई जोगाउनको लागि आमा समूह, बाबा समूह र अन्य समितिहरू सक्रिय छन्। यसै क्रममा आज हामीले मनाङको नासङ गाउँपालिका दुई नासेका घ्याब्रे गुरु एवं वन व्यवस्थापन समितिका सचिव तथा रीतिथिति व्यवस्थापन समितिका सदस्य लालबहादुर गुरुङसँग गाउँको रीतिथिति र यससँग जोडिएको पक्षसँग केन्द्रित रहेर कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी।
नमस्कार, कार्यक्रममा तपाईँलाई स्वागत छ।
धन्यवाद, नमस्ते।
तपाईँको थाकथलोको चालचलन र संस्कृति बारे बताइदिनुहोस् न।
हाम्रो थाकथलो भन्नाले मेरो थाकथलो चाहिँ मनाङ जिल्ला नासो गाउँपालिका वडा नम्बर 2 नाचे हो। अनि हाम्रो थाकथलोमा हुन त हाम्रो थाकथलो चाहिँ पुरानो बस्ती हो। यो सबभन्दा मनाङको तल्लो गुरुङ बस्तीहरू मध्येमा सबभन्दा पुरानो बस्ती हो। अनि त्यहाँ चाहिँ विभिन्न चाडपर्वदेखि लिएर विभिन्न संस्कृतिहरू छन्। विशेष गरेर हाम्रो यहाँ चाहिँ अब स्थितिदेखि लिएर रीतिदेखि लिएर परम्परा संस्कृतिहरू छन्, धेरै छन्। तीमध्ये हामीले यो गाउँमा पूजा गर्ने यदाउति गर्ने बेलामा चाहिँ हामीले एउटा समिति जस्तो बना हुन्छ। अब गुरुङ भाषामा चाहिँ साइँगर भन्छ हामीले। अनि त्यहाँ त्यो चाहिँ एक वर्षको एउटा समिति गठन गरेको हुन्छ। त्यो समितिले चाहिँ हरेक पक्षमा सबै त्यो न्यायिकदेखि लिएर सबै चाहिँ उनीहरूले चाहिँ गर्ने हुन्छ। हाम्रो चाहिँ पूजा चाहिँ गाउँको पूजामा सबभन्दा एउटा उगोली उदोली भन्ने हुन्छ, यहाँ पूजा गरिन्छ। एउटा चाहिँ गाउँको रक्षा गर्नको लागि दोबाटो पूजा गर्छ, एउटा चाहिँ छोर्तिन राम्ने भनेर भन्छ, छोर्तिनको पूजा गर्छ हामीले लामाहरू गरेर। अनि अर्को चाहिँ उगोली उदोलीमा हाम्रै गाउँकै खुलिट हुन्छ। अनि हाम्रो प्रत्येक वैशाख पूर्णिमाको दिनमा फेरि घ्याब्रिङहरूबाट एउटा पूजा पाठ हुन्छ। त्यो पूर्णिमाको दिनमा बेलु त पूजा हुन्छ। अर्को चाहिँ त्यही हो, त्यो अब मान्छे मर्दाखेरि यताउति गर्दाखेरि अब त्यो पनि हुन्छ। अरू त खै अरू दसैँ तिहार त भइहाल्छ।
जस्तो यो गाउँको चलन अनुसार चाहिँ गाउँ बार्ने होइन, गाउँको सुरक्षाको लागि सामूहिक पूजा गर्ने पनि गर्दै आउनु भएको रहेछ यहाँहरूले। पहिले र अहिले चाहिँ कसरी गर्नुहुन्छ, केही फरक छ कि छैन नि?
दिउँसो अलिअलि फरक भइरहेछ अलिकति। कस्तो भन्दाखेरि हाम्रो पहिला त अब गाउँको अब मुख्य हिमालले चलाउँथ्यो होइन, पहिला अहिले पछि आएर अब भनौँ न त्यो मुख्य हिमालको त्यो गइसकेपछि अहिले अब गाउँकै भद्रपलाबाट चाहिँ चुनिएर राखेको एउटा समिति हुन्छ। त्यो समितिले सबै काम गर्छ अनि त्यो गर्ने भएर अनि यो गाउँको रीतिछुति सबै उनीहरूले समितिले बनाउँछ अनि त्यो अनुसार चाहिँ चल्ने हो। अनि अब त्यही हो, गाउँमा चाहिँ जे पर्दाखेरि पनि त्यही समितिबाट समितिमा पनि अलिकति जान्ने बुझ्ने त्यस्ता राख्छन् अनि त्यसले नै सबै पुरा गर्छ भनौँ न, काम कर्तव्यहरू चाहिँ उनीहरूले गाउँको काम कर्तव्यहरू चाहिँ पुरा गर्छ।
तपाईँ त धर्मको रूप पनि हुनुहुन्छ नि त होइन, अनि तपाईँले चाहिँ अब पूजा आजामा प्रयोग गर्ने सामग्रीहरूलाई पनि वन जङ्गलमै निर्भर पर्नुपर्छ, यसको संरक्षणमा चाहिँ तपाईँहरूको भूमिका चाहिँ के हुन्छ नि?
वन जङ्गलमा चाहिँ चाहिने चिजहरू मात्रै त्यसरी अर्को बढी चाहिँ हामीले त्यो गर्न दिँदैन होइन. अब भनौँ न हामी गयो भने हामीले मान्छे मर्दाखेरि उसको लास लाँदाखेरि काठ चाहिन्छ नि त, काठहरू पनि काट्न त दिँदैन. तै पनि अब गाउँकै त्यो सामै त्यो भएपछि अहिले एउटा दिन्छ, तर जथाभावी चाहिँ हामीले वनमा चाहिँ जथाभावी काट्न चाहिँ काट्ने लाउदी गर्न दिँदैन. त्यो कामको लागि चाहिने मात्रै बाहेक अरू चाहिँ गर्न दिँदैन हामीले. अरू त त्यस्तै हो,
जस्तै अब यहाँले वन जङ्गलबाट त्यो सामान ल्याउँछ भन्नुभएको छ नि त होइन, अनि त्यसको संरक्षणमा चाहिँ त्यस्तो केही कामहरू अब रुख रोप्ने अथवा रुखहरू रोप्नको लागि चाहिँ योजना बनाउने त्यस्तो केही गर्नुहुन्छ?
त्यो पनि गर्छ हामीले, त्यो यो नेपाल सरकारको त्यसबाट पनि अनुदानबाट पनि हुन्छ, र गाउँको क्लब आमा समूह अनि बाउ समूहबाट पनि अब कहिले कहिले त्यस्तो कार्यक्रमहरू चाहिँ हामीले गर्छौँ. वृक्षारोपण गर्ने कार्यक्रमहरू चाहिँ गर्छन्. यो बिरु रुखहरूलाई काट्ने अनि नयाँ बिरुवाहरू चाहिँ अब संरक्षण गर्ने, अब वृक्षारोपण गर्ने.
तपाईँ त वन संरक्षण समितिको सचिव पनि हुनुहुन्छ होइन, अब तपाईँ रीतिथिति व्यवस्थापन समितिमा पनि तपाईँ हुनुहुन्छ. रीतिथिति बनाउने बेलामा वन जङ्गल जोगाउँदा चाहिँ के गर्ने भन्ने बारेमा चाहिँ यहाँहरूको सरसल्लाह हुन्छ गाउँमा?
सरसल्लाह हुन्छ. हामीहरू यहाँ त अब जाडो ठाउँ होइन, काठ दाउरा चाहियो होइन, दाउरा भनौँ अब घर बनाउँदाखेरि चाहिने सामान काठ त चाहियो नि हो. त्यसको लागि हामीले दाउराको लागि लिमिट कति गर्ने हो काट्ने हो त्यो हामीले चाहिँ त्यो मिटर अनुसार चक्का भन्छ, चक्का हामी यहाँतिर होइन, अब त्यो चक्का पनि नापेर कतिसम्म काट्ने हो त्योदेखि मात्रै हो, बढी चाहिँ काट्न दिँदैन हामीले. अनि त्यसमा पनि पैसा लगाउँछ, पैसा लगाएर अनि पैसा त्यो गरेर मात्रै उनीहरूले काट्ने हो भनौँ न, गाउँले सबै मिलेरै अब त्यो बढी काट्न चाहिँ दिँदैन. वर्षलाई पुग्नेको लागि मात्रै त्यो काट्न दिन्छ अनि युज गर्न दिन्छ, नत्र भने त बढी चाहिँ हामी काट्न दिँदैन. अनि घरको लागि पनि कति चाहिने हो त्यो अहिले त्यो अनुसार मात्रै काट्न छ, त्योभन्दा पनि बढी काट्न दिँदैन. अनि चाहिएमा कुनै चाहिएमा पुगेन भने हामीले त्यो अनुसार हेरेर दिन्छ, नत्र भने पुर्जी दिन समिति मार्फत पुर्जी नदिएसम्म उनीहरूले चाहिँ कसैले चाहिँ काट्न पाउँदैन त्यहाँ.
अनि आजभोलि त गाउँ गाउँमा सरकार छ होइन, यसले तपाईँको संस्कृति संस्कार ज्ञान र सिप जोगाउन चाहिँ काम गरेको छ कि छैन नि?
छन् त, तर त्यतिको त्यो चाहिँ लागेन. गाउँमा सरकार छ भन्छ तर सरकार भएर के गर्ने त, हामी अब यता त्यो गर्न लाग्यो भने अब सङ्घीय त्यसबाट नेताको फोर्स आउँछ के आउँछ कति आउँछ, त्यो भएर चाहिँ त्यति राम्रो त्यस्तो लागेन मलाई. गर्ने त गर्छ तै पनि अब आफन्त त्यो चाहिँ पार्टी हेर्ने रहेछ, त्यो भएर मलाई चित्त चाहिँ अलिकति दिन्छ नि. अब सही काम गर्नेलाई सान्त्वना त्यो दिएर त्यो गर्नुपर्ने, अब त्यो हेर्दैन. आफ्नो मान्छेले जल्दी गऱ्यो भने ढाकछोप गर्ने, अनि र अर्को मान्छेले राम्रो काम गऱ्यो भने उसलाई चाहिँ बदला मात्रै गरिराख्ने, खुट्टा चाल्न मात्रै खोजिराख्ने त्यस्तो प्रविधि चाहिँ हुन्छ यतातिर पनि होइन. तर खासै चाहिँ त्यो छैन छन् त, त्यही पनि यसो चाहिँ फुटाफुटी देखिन्छ यहाँ.
भनेपछि वन जङ्गल जोगाउन र वनको उत्पादनलाई प्रयोग गर्न चाहिँ तपाईँहरू गाउँले आफै सक्रिय हुनुहुन्छ र तपाईँहरूको योजना अनुसार चाहिँ चल्नु भएको छ?
हाम्रै योजना अनुसार र योजना पनि हो, र गाउँ समाजको सबैको रहरमा ल यो गरौँ है भनेर सल्लाह गरेर अनि त्यो अनुसार मिटिङ राखेर यो यति गरौँ है भनेर नियम बसालेर उनीहरूलाई सही छाप गराएर मन्जुरी गराएर अनि बल्ल चाहिँ हामीले त्यो पारित गर्छ. त्यो अनुसार चाहिँ पारेर एक वर्षलाई गर्छ, फेरि अर्को वर्ष फेरि अर्कै समिति गठन गर्छ. अनि यो वन समितिको चाहिँ अब वन कार्यालयबाटै नै हुन्छ र गाउँबाट पनि हुन्छ. पाँच वर्षलाई तिन वर्षलाई गर्छ, तर गाउँको रीतिथिति त्यो गर्ने त्यो समिति चाहिँ हामीले प्रत्येक वर्ष हामीले चेन्ज गर्छ.
अनि तपाईँको गाउँले जुन समिति बनाउँछ नि त वनको, त्यसै गरेर रीतिथितिको, त्यो रीतिथिति व्यवस्थापन समितिले गरेको निर्णयहरूलाई स्थानीय सरकार छ नि त, हाम्रो वडा छ, वडाको अध्यक्ष अनि अरू पदाधिकारीहरू पनि छन्, उहाँहरूले चाहिँ कतिको मान्यता दिनुहुन्छ नि?
दिन्छ, उनीहरूले पनि वडा नेपाल सरकारको नियमको साथसाथै हाम्रो गाउँको रीतिथितिलाई पनि उनीहरूले सँगै त्यो गरेर चाहिँ गरिरहेको छ अहिलेसम्म. भनौँ हाम्रो वडामा, हाम्रो वडा यसमा चाहिँ गाउँ क्षेत्रमा त्यसरी राखेको छ.
हस्त व्यस्त समयको बावजुद पनि तपाईँले कार्यक्रमको लागि चाहिँ समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नासोङ दुई मनाङ नाचेका घ्याप्रे गुरु एवं वन व्यवस्थापन समितिका सचिव लालबहादुर गुरुङ। तपाईँ अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ र कार्यक्रम साइनो हिमालपारीको जिल्ला मनाङमा केन्द्रित रहेर तयार पारेका छौँ। फेरि पनि हामी मनाङकै संस्कृति संस्कार र परम्पराकै कुरा सुन्नेछौँ। अब पनि हामी समुदायको विकासमा आमा समूहको भूमिका बारे कुरा गर्नेछौँ। हामीसँग हुनुहुन्छ मनाङ निस्याङ गाउँपालिका वडा नम्बर 3 गावलका वडा अध्यक्ष कृष्ण लामा सुनौ उहाँसँगको यो कुराकानी।
अध्यक्षज्यू कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
वडाको
अध्यक्ष हुनुहुन्छ, वडाको कार्यक्रमहरू सञ्चालन गर्न कतिको सजिलो र सहज छ नि?
वडामा चाहिँ अहिलेसम्म जुनसुकै योजना पूर्वाधारदेखि लिएर सम्पूर्ण चिजहरूमा धेरै चिजहरूमा शिक्षा स्वास्थ्य त्यसमा चाहिँ स्थानीय सरकार बनिसकेपछि जनताले एकदम सेवा सुविधा चाहिँ एकदम लाभ लिइरहेको चाहिँ मैले महसुस गरिरहेको छु।
अनि स्थानीयसँग चाहिँ सहकार्य गरेर काम गर्न चाहिँ सहज सजिलो छ सर?
स्थानीयसँग एकदम सहज छ। मेरै वडाबाट चाहिँ म व्याख्या गर्न चाहन्छु, जुनसुकै योजनाहरू प्रदेश सङ्घ गाउँपालिका स्तरबाट आएका योजनाहरू गाउँ भेला राखिन्छ, गाउँ भेलाबाट नै छनौट गरेर जुन मलाई बजेटको प्रस्ताव राखिन्छ त्यो गाउँ भेलाबाट नै निर्णय गरेर स्थानीय सरकारमा पुर्याइन्छ। त्यहाँबाट आएको बजेटहरू प्रदेशबाट आएको बजेटहरू फेरि नै यसरी नै गाउँ भेला गरेर नै उपभोक्ता समिति सञ्चालन गरेर कार्यहरू अगाडि बढाएर योजनाहरू धेरै चिजहरूमा चाहिँ एकदम भूमिका मिलाइरहेको भन्न चाहन्छु।
वडाबाट चाहिँ हजुरले कस्तो कस्तो योजनाहरूलाई चाहिँ बढी प्राथमिकता दिनुहुन्छ नि?
अहिलेसम्म म जुन स्थानीय जनप्रतिनिधिमा म अहिले दोस्रो कार्यकाल बोल्दैछु। मेरो पहिलो कार्यकालमा चाहिँ त्यसमा पूर्वाधारका बाटाघाटाहरू एकदम सहज ढङ्ग थिएन र त्यो साथसाथै अहिलेसम्म हाम्रो स्वास्थ्यको लागि स्वास्थ्य भवन सामुदायिक इकाइ सञ्चालन गरिरहेको त्यसमा सामुदायिक भवन थिएन र त्यस्तै गरी शिक्षामा चाहिँ शिक्षाको गुणस्तर एकदम राम्रो नभएको हुनाले त्यसमा चाहिँ सम्पूर्ण चिजहरू बाटोदेखि लिएर शिक्षा स्वास्थ्य खानेपानीदेखि लिएर सिँचाइदेखि लिएर सम्पूर्ण चिजहरू चाहिँ मैले पहिलाकै कार्यकालमा पनि धेरै भूमिका निभाइरहेको छ र अहिले दोस्रो कार्यकालमा पनि जुन बाँकी रहेका योजनाहरू सहज ढङ्गले त्यही उपलब्ध गराइरहेको छु।
तपाईँको वडामा चाहिँ आमा समूह अथवा महिला समूहहरू पनि छन् होइन, र ती महिला समूह अथवा आमा समूहहरू चाहिँ कतिको सक्रिय छन् र आमा समूहहरूले चाहिँ विशेष गरेर कस्तो कस्तो योजनाहरू चाहिँ हजुरसँग माग गर्छन् नि?
अब मेरो वडामा आमा समूह भनेर अहिले जुन हाम्रो काठमाडौँमा बसोबास भएका आमा टोली भनेर एउटा समूह गठन भएको हुन्छ र मेरै गाउँमा वडामा पनि गाउँमा बसोबास भएका महिला आमा समूह भनेर गठन भएको हुन्छ। त्यो दुईतर्फीको कुराहरू गर्दाखेरि चाहिँ मेरो वडामा चाहिँ आमा समूहले चाहिँ महिलालाई चाहिँ चाहिने चिजहरू जुन घरेलु हिंसा सम्बन्धमा र घरेलुमा चाहेका चिजहरू जुनसुकै एउटा पाठ्यक्रमहरूको लागि चाहिँ आमा समूहहरूले पनि धेरै चिजहरू माग सम्बोधन गर्दै त्यसै गरी नै धेरै चिजहरू भूमिका निभाइरहेको हुनुहुन्छ। जुनसुकै गाउँघरमा सरसफाइको अभियानमा पनि आमा समूहहरू एकजुट भएर अगाडि लाग्छ। वडामा जुनसुकै जनप्रतिनिधिहरू जुनसुकै सरकारका समितिहरू आए तापनि आमा समूहबाट चाहिँ एकदम स्वागत सम्मान त्यही कुराहरू आन्दोलन गर्नलाई चाहिँ एकदम अगाडि बढिरहेको हुन्छ र त्यसासाथै हाम्रो काठमाडौँमा चाहिँ पनि नाल आमा समूह भनेर एउटा समूह गठन गरेको हुन्छ, 11 जनाको टिम हुन्छ। तिनीहरूले पहिलादेखि नै हाम्रो स्थानीय सरकार नबन्दाखेरि उहाँहरूले चाहिँ काठमाडौँमा आमा टोली भनेर बनाएको हुन्छ। त्यो चाहिँ त्यतिखेर चाहिँ जुन जनप्रतिनिधिहरू बिहीन थियो त्यतिखेरको बिहीनको अवस्थामा चाहिँ जुन काठमाडौँ बस्ने आमा टोलीहरूले चाहिँ जुन जनतालाई पनि एउटा बिहीनको अवस्थामा भएको हुनाले चाहिँ विकास निर्माणमा अलिकति टेवा पुग्दैन कि भनेर उहाँले आमा समूह गठन गरेर गाउँ गाउँमा एउटा मिथेबा भनेर एउटा चिनाएर राखेको हुन्छ। मिथेबा भन्नाले चाहिँ ठुलो मान्छे भन्ने शब्द बुझिन्छ। अनि त्यो सँगसँगै उहाँहरूले चाहिँ काठमाडौँबाट चाहिँ गाउँ गाउँमा चाहिँ मिथेबालाई चाहिँ सरोकार गरेर सहयोग सल्लाह सुझावहरू दिइरहने जुन चिजहरू बजेट निर्माणदेखि लिएर आर्थिक कमजोरदेखि लिएर त्यसरी नै काठमाडौँ बस्ने आमा टोलीहरूले पनि अहिलेसम्म पनि यो सहयोग र सहारा मिलिरहेको छ र गाउँ गाउँमा अशक्त जुन वृद्ध आमा बुवाहरूलाई पनि जुन आमा टोलीहरूले चाहिँ एउटा कोष खडा गरेर त्यसको ब्याजबाट चाहिँ वार्षिक हिसाबले चाहिँ केही रकमहरू पनि उपलब्ध गराइदिएको हुन्छ। यो आमा समूह भनेर हाम्रो मनोमिसन गाउँपालिकामा चाहिँ दुईवटा आमा समूह बुझिन्छ, एउटा गाउँमा हुन्छ महिला आमा समूह, एउटा हुन्छ काठमाडौँमा बस्ने आमा टोली आमा समूह।
उहाँहरूको चाहिँ समन्वय र सहकार्य चाहिँ एकदम राम्रो छ।
एकदम राम्रो छ। जुनसुकै काममा पनि अब अहिले मैले जुन वडा अध्यक्षको हिसाबले मैले जुनसुकै कार्यहरू योजनाहरू बनाउँदाखेरि पनि मैले काठमाडौँ आमा टोलीहरूसँग पनि सुरुवात गरिन्छ र गाउँ मैले आमसम्महरू कारोबार गरेर कुन कुन योजनाहरूमाथि कुन कुन शीर्षक अनुसारले कसरी लैजाने भन्ने कुराहरूमा मैले पनि उहाँहरूसँग केही अनुभव सल्लाह सुझाव लिन्छ। उहाँले पनि धेरै चिजहरूमा सपोर्ट गर्दै सल्लाह सुझावहरू दिँदै जुन मेरो वडामा चाहिँ सफलताको जुन शुभकामना जस्तै नै मिलिरहेको छ अहिलेसम्म।
अरू जिल्ला र मनाङको परिवेश अलिक फरक छ होइन, र यहाँको गाउँहरूको निम्ति चाहिँ हिमाल वन जङ्गलसँग चाहिँ प्रत्यक्ष जोडिन्छ नि त, अनि वन परिवारबाट चाहिँ आमाहरूले के कस्ता फाइदाहरू चाहिँ लिएको हुनुहुन्छ नि, अथवा कस्तो फाइदा चाहिँ लिनुभएको छ नि?
अब वन जङ्गलहरूमा चाहिँ अहिलेसम्म हाम्रो हिमाली भेगमा चाहिँ अहिलेसम्म वन जङ्गलमा चाहिँ एकदम सुरक्षित हिसाबले जुन गाउँमा बस्ने आमा समूहहरूले पनि महिला समूहहरूले पनि एकदम योगदान अनुसारले चाहिँ त्यहाँ वृक्षारोपणदेखि लिएर त्यो जङ्गललाई सुरक्षा हिसाबले सम्पूर्ण चिजहरू त्यो जङ्गलमा रहेको एउटा जुन जीव जन्तुहरूलाई हुन्छ त्यसको लागि संरक्षण गर्ने त्यस्तो चिजहरूमा पनि धेरै अगाडि बढिरहेको छ। र त्यसै गरेर हाम्रो एउटा हिमाली भेगमा एउटा यादगुम्बुको एउटा सिजन हुन्छ, त्यसमा चाहिँ धेरै चोरी निकासीहरू धेरै मान्छेहरू प्रवेश गर्दाखेरि पनि जुन आमा समूहहरूले चाहिँ गाउँ गाउँमा जुन एउटा भएर गस्तीको एउटा अवलोकन गरिन्छ, को मान्छे कहाँबाट आएको के हो जङ्गलतिर के छ कस्तो छ भन्ने चिजहरू पनि म एउटा वडाको जुन सेन्सीकै हिसाबले पनि हेरिन्छ, यो एकबाट चुनेको सेन्सीको सरकारकै हिसाबले पनि उहाँले चाहिँ जुनसुकै सल्लाहहरू दिनुहुन्छ, हामीले गर्नुपर्ने सपोर्टहरू के छ भनेर धेरै चिजहरू सरसल्लाह सुझावहरू त्यो आइरहेको छ।
भनेपछि वन जङ्गल संरक्षणमा पनि आमाहरूको भूमिका चाहिँ एकदमै
एकदम छ, हजुर छ।
अनि जस्तो यो वडा कार्यालयले चाहिँ ती आमा समूहहरूको स्थायित्वको लागि चाहिँ के गर्न आवश्यक छ जस्तो यहाँलाई लाग्छ, र आउने दिनमा चाहिँ के गर्ने योजना चाहिँ यहाँको छ नि?
अब आमा समूहहरूलाई चाहिँ अहिलेसम्म जुन पहिलादेखि नै उहाँहरूको एउटा प्रस्ताव हो, हामी एउटा समूह गठन भइसक्यो, समूह गठन भइसकेपछि हामी त्यतिकै एउटा बाहिरमा बसेर हामी एउटा मिटिङ सञ्चालन जुनसुकै कार्य योजनाहरू गर्दाखेरि अलिकति अभाव छ, त्यसको लागि भवनको लागि उपलब्ध गराइदिनु पर्यो भनेर जुन पहिलादेखि नै मलाई जुनसुकै निवेदन मौखिक रूपले आइरहेको थियो, त्यस्तै साथसाथै त्यो यो चिजहरूमा चाहिँ मैले गाउँपालिका स्तरदेखि चाहिँ आमसमूह भवनको लागि चाहिँ मैले बजेट माग गरेर आमसमूह भवन निर्माण गरेर अहिले आमसमूहहरू चाहिँ एकदम खुसी जुनसुकै कार्यक्रम नाचगान गर्दाखेरि गाउँमा एउटा भोज भदेर खुलाउँदाखेरि विवाहको रूपमा एउटा भोज भदेर खुलाउँदाखेरि आमसमूहमा एउटा भवन चाहिँ सम्पन्न भएको छ। र आमसमूह उहाँहरूले पनि अझै पनि हामीले केही शिवहरू सिक्नुपर्छ है भनेर चाहिँ यो कुराहरू पनि उहाँहरूले प्रस्ताव ल्याएको थियो, जुन हाम्रो गाउँघरमा चाहिँ जुन ऊनहरू धेरै खेर गइरहेछ, भेडा चन्द्रपान बन्द गरिरहेछ, त्यो ऊनबाट चाहिँ के गलैँचाहरू सिक्नुपर्छ भनेर यो चिजहरू पनि उहाँहरूले प्रस्ताव ल्याएको थियो। योभन्दा अगाडिको गत वर्षमा पनि मैले गाउँपालिका स्तरबाट नि जुन यो शिवहरू गलैँचा बुन्ने तालिम शिवहरू सम्पूर्ण आमा समूहहरूले चाहिँ नयाँ वडा क्षेत्रमा चाहिँ यसरी सञ्चालन गरेर यो पनि सम्पन्न भइरहेको चाहिँ देख्न चाहन्छु।
आउने दिनमा पनि त्यस्तै कार्यक्रमहरू यहाँले गर्ने विचार गर्नु भएको छ?
अब आउने दिनहरूमा पनि अझै पनि जुन यो शिवहरू मैले सिक्यो भन्दैमा म मात्रै होइन कि मेरो घर परिवारलाई पनि यो शिवहरू सिकिसकेपछि अब यो पर्यटन व्यवसाय हिसाबमा चाहिँ यो पर्यटनको क्षेत्रमा पनि जुनसुकै अहिलेदेखि लिएर जुन टोपी जुन हाम्रो मोजादेखि लिएर पञ्चदेखि लिएर यो चिजहरू पनि हामीले यो शिवहरू सिक्नुपर्छ है, यो पनि अगाडि बढाउनुपर्छ है भन्ने कुराहरू मैले प्रस्ताव पनि राखेको थिएँ आमा समूहहरूले पनि। अब हामी पर्यटक क्षेत्रमा चाहिँ अब यो चिज शिवहरू सिकेर मात्रै होइन हामीले जुन शिव लिइसकेपछि त्यो शिवको जुन आधार चाहिँ सबै पर्यटन क्षेत्रहरूमा चाहिँ फिजिरोस् सबैले सुविधा लिइरोस् भन्ने उहाँहरूको पनि भावना छ, यो उहाँले पनि अनुरोध गरिरहेको छ, यसको लागि चाहिँ म अगाडि नै बढ्नेछु भन्ने
हवस् त। अध्यक्ष यहाँले कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हवस् त, धन्यवाद।
सुन्नुभयो मनाङ दिसाङ गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष कृष्ण लामासँगको कुराकानी। यिनै कुराकानी र सामग्री सँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। मनाङ केन्द्रित रहेर तयार पारिएको आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुजन सँगै म मिना बिदा हुन्छु। तपाईँको साता सुखद रहोस्। नमस्ते।